aklımda. Elhamdülillahi ve kafa ve selamun ala ibadihillezine istafa amma ba'd. Euzu billahi mineşşeytanirracim. Bismillahirrahmanirrahim. Ve Davud ve Süleyman iz yahkuman fil hadd iz nafashat fihi ganamul kavm ve kunna li hukmihim şahidin. ففهمناها سليمان وكلا آتينا حكما وعلما وسخرنا مع داود الجبال يسبحن والطير وكنا فاعلين وعلمناه صنعة لبوس لكم لتحصنكم من بأسكم فهل أنتم شاكرون ولسليمان الريح عاصفة تجري بأمره إلى الأرض التي باركنا فيها وكنا بكل شيء عالمين ومن الشياطين من يغوصون له ويعملون عملا دون ذلك وكنا لهم حافظين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا تو اس کلاس میں جو کہ دین اسینشلز پروگرام کے تحت تفسیر سورہ انبیاء کی کلاس کے عنوان سے پہچانی جاتی ہے اور جو ہمارا دوسرا گروپ ہے تو اس میں یہ تربیتی کلاس کے عنوان سے پہچانی جاتی ہے تو اس کلاس میں ہم سورۃ الانبیاء کی ان آیات کی تفسیر ہم پچھلی کچھ کلاسز سے پڑھ رہے ہیں آیت نمبر 78 سے 82 جیسا کہ شیئر سکرین کے اوپر بھی آپ کو نظر آ رہا ہوگا لکھا ہوا تو اس میں اللہ رب العزت نے داؤد علیہ السلام اور سلیمان علیہ السلام کا ایک واقعہ بیان فرمایا کہ جس میں ان دونوں کی جو قضا تھی قضا کا مطلب فیصلہ کرنا تو ان کو یعنی اس کا ایک ہمیں مظاہرہ ملتا ہے ٹھیک ہے اس کلاس میں جو ہم پچھلے کچھ ہفتوں سے پڑھ رہے ہیں اور اس میں پوائنٹس ڈسکس کر رہے ہیں تو ان کی سمری جو ہے وہ آپ میں سے ایک طالبہ سالے کا وہ کلاس کے بعد جو ہے وہ بنا کر کے ہمیں بھیج دیتی ہیں اور ہم اس میں کچھ تھوڑی بہت رد و بدل یا اس تصحیح کے ساتھ پھر آپ کو روانہ بھی کر دیتے ہیں تو کوشش کیا کر لیا کیجئے کہ اس کو ایک دفعہ کم از کم دیکھ لیں ٹھیک ہے تو اس سے جو ہے وہ بیسکلی جو کچھ ہم نے موضوعات پڑھے ہوتے ہیں یا ان پہ بحث کری ہوتی ہے تو ان کا ایک طرح سے اجرا یعنی اس کی ریپیٹیشن ہو جاتی ہے تو اگر ہم پچھلی جو کلاسز ہیں ان میں سے آپ سے کوئی سوال کریں کہ جو ہم نے آداب مختلف قسم کے پڑھی ہیں اس کے اندر تو ان میں سے کوئی ادب اگر کسی کو یاد ہو کہ ہم نے کیا سیکھا تھا داؤد علیہ السلام اور سلیمان علیہ السلام کے اس والے واقعے سے کسی کے ذہن میں کوئی ادب جو کہ ہم نے سیکھا تھا یا کوئی اہم نقطہ اپنی تربیت کے لیے ماشاءاللہ انہوں نے لکھا آداب اختلاف ٹھیک ہے بہت بہترین یہ سب سے پہلا اور بڑا ادب تھا کہ جب بڑوں سے کسی معاملے میں اختلاف ہو کہ ان کی رائے کچھ اور تھی اور ہماری رائے کچھ اور تھی تو اس اختلاف کو جو ہے وہ کیسے پریزنٹ کرنا چاہیے کیسے اس کو پیش کرنا چاہیے سلیمان علیہ السلام نے انتہائی ادب کے ساتھ اس اختلاف کو پیش کیا اور بڑوں نے بھی جو ہے وہ اس کو اچھی طریقے سے اس کو ریسیو کیا بچوں کی طرف سے یا چھوٹوں کی طرف سے اگر ادب کا مظاہرہ کیا جائے تو بڑے بھی جو کہ یعنی تربیت یافتہ بڑے ہوتے ہیں تو وہ بھی اس کو پھر اچھے طریقے سے ہی لیتے ہیں جیسے داؤد علیہ السلام نے لیا پیرنٹس کا ادب ادب اختلاف جی اختلاف کے ادب استاد کا ادب ہاں استاد کا ادب چلے وہ استاد تو خیر تھے بھی ایک طرح سے استاد بھی کہہ سکتے ہیں داؤد علیہ السلام کو سلیمان علیہ السلام کا ٹھیک ہے اور کوئی بات کسی کو یاد ہو ہاں مصالحت کہ عدل و انصاف تو اللہ تعالیٰ کو پسند ہے ہی اللہ تعالیٰ کی یہ بندوں کے ساتھ بندوں سے توقع ہے کہ وہ عدل اور انصاف سے کام لیں لیکن مصالحت اللہ تعالیٰ کو زیادہ پسند ہے ٹھیک ہے صلح جس کو کہتے ہیں الصلح خیر صلح زیادہ بہتر ہے ٹھیک ہے अच्छा, सुलहों का जब लफ्ज इस्तेमाल होता है, मुसालिहत का लफ्ज इस्तेमाल होता है, तो शैतान हमें किसी गलत फहमी में मुब्तला ना कर दे, उससे बचने के लिए हमने लफ्ज मुसालिहत को आपके सामने थोड़ा खोला भी था कि मुसालिहत का क्या मतलब है, ठीक है ना, असल में इसका क्या मतलब है, और शैतान हमारे जहनों के अंदर इसका क्या गलत मतलब बना करके हमें नुकसान पहुंचाता है। तो गलत मतलब मुसालिहत का क्या है और सही मतलब मुसालिहत का क्या है, ठीक है। तो उन्होंने लिखा, गुनाह को गुनाह ना समझना, ये क्या है, मुसालिहत का गलत मतलब, ठीक है, कि आपस में सुलह हो जाए, सब जो है वो पीस के साथ रहना शुरू हो जाए, प्यार मोहब्बत के साथ रहना शुरू हो जाए, तो चलो इसके लिए हम ये करते हैं कि गुनाह को गुनाह ही नहीं कहते। किसी ने गुनाह किया, हम कहते हैं भाई तुमने तो बड़ी नेकी का काम किया, तुमने तो बड़ा अच्छा काम किया, है ना, यानी उसके गुनाह को जो है वो प्रेज करना शुरू कर दिया, उसकी तारीफ करनी, ताकि दोस्ती हो जाए, है ना, ताकि दोस्ती हो जाए, कुट्टी ना हो जाए कहीं। अभी बच्चों की क्लास में कल बात भी हुई थी इसके ऊपर, राइट। तो नेकी को गुनाह और गुनाह को नेकी समझना, ये मुसालिहत नहीं है, बल्कि ये क्या है, ये जुल्म है, ये जुल्म है, ये गुनाह है, ठीक है ना, यानी गुनाह से भी बड़ा गुनाह, कि गुनाह की तारीफ को ही आपने बदल दिया। बल्कि अगर कोई ऐसा करता है तो अंदेशा है कि उसका ईमान ही जाया ना हो जाए, कहीं ईमान ही खत्म ना हो जाए, कि गुनाह को नेकी कैसे कह दिया इसने, ठीक है। क्योंकि अगर शरीयत का कोई ऐसा उसूल है जो कि बड़ा मजबूत और पक्की दलीलों के साथ कायम है, अगर आपने उस उसूल को कहा कि नहीं ये उसूल ऐसे नहीं है, तो इससे ईमान जाया हो जाता है इंसान का, ईमान खत्म हो जाता है इंसान का, ठीक है। कोई गुनाह कबीरा कुरान मजीद से साबित है कि गुनाह कबीरा है, और आप कहें नहीं जी दिस इज कूल, बहुत अच्छा है जी, ये ठीक है जी, उनको हक पहुंचता है जी ये काम करने का, भाई बंदे को अल्लाह की नाफरमानी करने का हक पहुंचता है, आप ये कहना चाह रहे हैं कि बंदे को अपने परवरदिगार की नाफरमानी करने का हक पहुंचता है, उसको ये राइट है, दे हैव द राइट टू लिव लाइक दिस, राइट। जैसे आजकल दुनिया के अंदर एक बहुत सबसे बड़ा जो फसाद फैलाया जा रहा है, नया फसाद है ना, कि जैसे रहना चाहो, जैसे जी चाहे तुम रहो आपस में, हर एक को हक पहुंचता है कि वो जैसे रहे, ठीक है ना। तो ऐसा अगर कोई सोच लेगा कि हाँ उसको हक पहुंचता है कि मर्द जो है वो मर्द आपस में शादी करें, औरतें औरत आपस में शादी करें, ठीक है ना, उनको हक पहुंचता है ये काम करने का, तो आप क्या कहना चाह रहे हैं, आप ये कहना चाह रहे हैं कि बंदे को परवरदिगार की नाफरमानी करने का हक पहुंचता है, ठीक है ना, ताकि वो लोग और हम लोग जो है बड़े पीस के साथ रहना शुरू करते हैं, हमारे दरमियान पीस हो जाए, अमन हो जाए, है ना, टॉलरेंस, जिसका जिसको एक बड़ा अच्छा सा यानी प्यारा सा नाम दे दिया गया है दुनिया के अंदर, टॉलरेंस, राइट। ये टॉलरेंस जो है ना, ये टॉलरेंस जो है, ये इंसानों के लिए टॉलरेंस एक अलग चीज होती है, गुनाहगार के लिए टॉलरेंस एक अलग चीज होती है, ये बात बिल्कुल क्लियर रखें अपने जहन में, बहुत अहम तरीन बात है ईमान की हिफाजत की खातिर, गुनाहगार को टॉलरेट करना ये बुरा नहीं है, गुनाहगार को टॉलरेट करना इस नियत के साथ कि जी उसको अल्लाह ताला तौबा की तौफीक अता फरमा दें, वो नेक बन जाए, अपने गुनाह को छोड़ दे, तो उसको टॉलरेट कर रहे हैं, ठीक है, लेकिन गुनाह को टॉलरेट करना, गुनाह को टॉलरेट करना कि जी नहीं गुनाह तो बहुत अच्छी चीज, ठीक है जी बहुत अच्छा है सही है, नहीं ये अलग चीज है, ठीक है। तो लिखा आपने, किसी ने जवाब दिया कि गलती को गलती मानकर माफ कर देना, यह है मुसालहत का सही मफहूम, कि गलती को गलती मानना कि हाँ इसने गलती करी है लेकिन मैं माफ करता हूं, ठीक है, जज़ाकअल्लाह। किसी ने लिखा, ऑन एन इंडिविजुअल लेवल इफ समवन नोज दैट अ सर्टेन अमल इज गुनाह एंड कीप्स प्रेइंग टू अल्लाह सुब्हान तआला फॉर फॉरगिवनेस बट इज अनएबल टू टेक अ बोल्ड स्टेप बिकॉज ऑफ फैमिली इश्यूज देन व्हाट टू डू, आप बताएं क्या करना चाहिए, इफ अनएबल टू टेक अ बोल्ड स्टेप बिकॉज ऑफ फैमिली इश्यूज देन व्हाट टू डू, सबसे पहला काम क्या करना चाहिए। और बल्कि जाहिर है आप कमजोर हैं, फैमिली इश्यूज का मुकाबला नहीं कर पा रही हैं, तो क्या करना चाहिए फिर, आप बताएं, जवाब तो आपके पास होना चाहिए, या सोचेंगे तो आ जाएगा, अगर नहीं भी अभी है तो जहन के अंदर सबर करना चाहिए, नहीं, सबसे पहला काम क्या करना चाहिए, दुआ, keep seeking Allah subhanahu wa ta'ala's guidance. ठीक है ना, गाइडेंस नहीं, हेल्प. गाइडेंस एक अलग चीज होती है, हेल्प एक अलग चीज होती है. ठीक है ना, सबसे पहले तो अल्लाह से मदद की दुआ करें कि अल्लाह मैं कमजोर हूं, आप तो कमजोर नहीं है, राइट. अल्लाह भी कमजोर है, नाउज बिल्ला. ठीक है ना, आप तो कमजोर नहीं है, मैं कमजोर हूं. ठीक है, तो आप मेरी मदद फरमा दीजिए, आप मुझे मजबूत बना दीजिए. ठीक है ना, और सही से अल्लाह ताला से दुआ करें, ऐसे दुआ करें कि अल्लाह ताला को भी जो है ना वो यानी बात खाली समझने की खातिर, वरना वैसे तो बेअदबी वाले अल्फाज हैं. ठीक है ना, अल्फाज बेअदबी वाले हैं, लेकिन एक अगर मोहब्बत की नीयत से बोले जाएं तो बड़े अच्छे हैं. अल्लाह ताला के पास आपकी बात मानने के सिवा कोई चारा ना रहे, अल्लाह ताला भी आपके हक में फैसला फरमा दें, ऐसे दुआ करें अल्लाह ताला से. ये दुआ करना जो है ना, ये हमें आता नहीं है, अक्सर हमें आता नहीं है. हम ये दुआ मांगना सीखें कि अल्लाह ताला बस मान ले हमारी बात, छोड़े नहीं. ठीक है ना, ऐसे अल्लाह की चौखट को पकड़ करके जब मांगते हैं ना, तो अल्लाह ताला फिर ऐसे ऐसे फैसले फरमाते हैं कि दुनिया हैरान रह जाती है कि ये कैसे हो गया. ठीक है, अल्लाह के लिए बहुत आसान है, सब कुछ कर देना, हमारा काम मांगना. ठीक है, फिर उसके बाद जो है वो मशवरा करना, सीखना कि हाउ कैन आई हैंडल दिस सिचुएशन. ठीक है ना, सीखना, बड़ों से पूछना, अपने उस्तादों से, अपने मशाइख से सीखना. अच्छा चलें, थोड़ा सा आगे भी पढ़ लेते हैं कि 209 पेज के ऊपर हम थे. एक बहुत अहम नुक्ता जो कि पिछले पैराग्राफ के अंदर अभी हमने डिस्कस करना रह गया था, कि 208 के आखिरी पैराग्राफ के ऊपर लिखा था कि हज़रत फारूक आज़म रज़ी अल्लाह ताला अन्हु ने अपने काजियों को ये हिदायत दे रखी थी कि जब आपके पास दो फरीक का मुकदमा आए, दो फरीकैन आए उनका मुकदमा है, तो पहले उन दोनों में रजामंदी के साथ किसी बात पर सुलह कराने की कोशिश करें, अगर ये नामुमकिन हो जाए तो अपना शरीफ फैसला जारी करें. और हिकमत इसकी ये इरशाद फरमाई कि हाकिमाना अदालती फैसले से वो शख्स जिसके खिलाफ हुआ हो, यानी जो अदालती फैसला जिसके खिलाफ हुआ है ना, तो वो दब तो जाता है मगर इन दोनों में बुग़्ज़ व अदावत का बीज कायम हो जाता है, जो दो मुसलमानों में नहीं होना चाहिए, बखिलाफ मुसालहत की सूरत के, इससे दिलों की मुनाफरत भी दूर हो जाती है. ठीक है, तो जाहिर है, बिल्कुल क्लियर है ये बात कि मुसालहत तो बेहतर चीज है, अच्छी चीज है ना. इससे ना सिर्फ ये कि यानी असुलह खैर अल्लाह ताला को ज्यादा पसंद है ये, बल्कि इससे मुआशरती तौर पर भी फायदा होता है कि दिलों के अंदर नफरतें पैदा नहीं होती. ठीक है ना, तो कोशिश करनी चाहिए मुसालहत की, लेकिन एज वी हैव डिस्कस्ड मेनी टाइम्स बिफोर, कि इसका मतलब ये नहीं है कि आप गलत को सही कहना शुरू कर दें. ठीक है, कि भाई नफरत पैदा हो जाएगी और प्यार मोहब्बत नहीं रहेगा और दोस्तियां नहीं रहेंगी, तो इस वजह से जो है ना, चलो हम गलत फैसला कर लेते हैं, है ना, बेइंसाफी वाला फैसला कर लेते हैं. हरगिज नहीं. ठीक है ना, इसमें इस बात का ख्याल रखना चाहिए, बल्कि याद रखना जरूरी है कि देखें, हम अपनी तरफ से मुसालहत की जो कोशिश करते हैं ना, वो अल्लाह ताला की तरफ से जायज हुदूद के अंदर कोशिश करते हैं. ठीक है ना, जो जायज हुदूद हैं कि हम गलत को सही ना कहें, गलत को गलत ही कहें और फिर माफ कर दें एक दूसरे को, ये मुसालहत होती है, इससे प्यार मोहब्बत पैदा होती है. ठीक है, लेकिन अगर हम अल्लाह को नाराज करके, यानी अल्लाह के हुक्म को तोड़ करके नाइंसाफी के जरिए से मुसालहत करने की कोशिश करेंगे ना, गुनाह को नेकी कह के, गुनाह को जो है वो तारीफ करके मुसालहत करने की कोशिश करेंगे, तब याद रखें, दिलों के अंदर मोहब्बत पैदा करने वाली जात खुद अल्लाह ताला की जात है. दिलों के अंदर मोहब्बत अल्लाह पैदा करते हैं, हमारा कोई अमल दिलों में मोहब्बत असल में नहीं पैदा कर रहा कि मुसालहत हो गई तो दिलों में मोहब्बत पैदा लाजमन हो जाएगी. नहीं, बिल्कुल भी नहीं. याद रखें इस बात को कि मुसालहत हमने अगर कर ली, झूठ बोल करके मुसालियत कर ली, है ना, गुनाह को नेकी बना करके मुसालियत कर ली, तो मोहब्बत लाजमन पैदा हो जाएगी? हरगिज नहीं, बिल्कुल भी नहीं. ये ऐसे ही है जैसे कि कोई समझे कि मैंने चूंकि दवा खा ली है तो अब लाजमन शिफा मिलेगी, है ना. ये इतना तो माशाल्लाह सारी दीनदार खवातीन मानती है ना, कि अगर कोई ऐसा सोचेगा कि मैंने दवा खा ली है अब मुझे लाजमन शिफा मिलेगी, वो गलत सोच रहा है. کیونکہ شفا جو ہے وہ دوا کے ساتھ جڑی ہوئی نہیں ہے کہ لازمن ملے گی، شفا اللہ کے ہاتھ میں، اللہ تعالیٰ شفا دیتے ہیں، دوا تو ایک سبب ہے، ٹھیک ہے نا؟ تو بالکل جس طریقے سے دوا سبب ہے، شفا تو اللہ دیتے ہیں، اور اللہ کا فیصلہ ہو تو نہ دیں، دوا کتنی کھاتے رہو، کتنا ہی علاج کرتے رہو، اللہ شفا نہ دیں، بالکل اسی طریقے سے مصالحت کے ساتھ بھی اللہ تعالیٰ کی محبتیں جو ہے نا، دلوں کی محبتیں، یہ لازمی نہیں ہے۔ تو اس وجہ سے ہمیں یاد رکھنا چاہیے کہ اگر ہم اللہ کو ناراض کر کے مصالحت کریں گے نا، تو اللہ تعالیٰ محبتیں پیدا نہیں کریں گے، بلکہ اللہ تعالیٰ نفرتیں پیدا کر دیں گے، وہ کوئی اور وجہ بنا دیں گے نفرت کی۔ آپ نے ادھر جو ہے وہ مسئلے کو سالو کر لیا مصالحت کے ذریعے سے، یعنی غلط مصالحت کے ذریعے سے، ہے نا، اللہ تعالیٰ نے نفرت کی کوئی اور وجہ بنا دی۔ جیسے خاندانوں میں ہوتا ہے نا، ادھر آپ نے ان کو جو ہے وہ لاڈ 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 کر کر کے جو ہے وہ ان کو منایا اور آپس میں دوستیاں ہو گئیں، ادھر جو ہے وہ ایک اور ایشو کھڑا ہو گیا گھروں کے اندر، ہے نا، ادھر سے نفرت شروع ہو گئی، ٹھیک ہے۔ اچھا، دوسری بات اس کے اندر یہ ہے کہ یہی جو اصول ہے نا کہ مصالحت میں اس بات کا خیال رکھنا چاہیے، ورنہ جو ہے وہ بغض و عداوت کا بیچ پیدا ہو جاتا ہے۔ تو اسی طریقے سے چونکہ ہمارے اپنے ذاتی فائدے کی اس میں باتیں بھی ہونی چاہیے نا، کہ ہمارے گھر کے اندر بھی ہمیں فائدہ ہو، تو یہ معاملات اکثر جو ہوتے ہیں نا گھروں کے اندر بچوں کے مابین ہوتے ہیں، ٹھیک ہے، کہ کسی بچے نے دوسرے بچے کے ساتھ جو ہے وہ زیادتی کر دی ہوتی ہے، بھائی نے بہن کے ساتھ، بہن نے بھائی کے ساتھ کوئی یعنی مار پیٹ کا کوئی غلط بات کر دی ہوتی ہے، جس کی وجہ سے کہ ماں باپ کو بیچ میں کودنا پڑتا ہے اور ان کو جو ہے وہ اس قضیے کو سالو کرنا پڑتا ہے، ٹھیک ہے۔ تو اگر کسی نے جو ہے وہ دوسرے کے ساتھ واقعی غلط کام کیا ہے، ٹھیک ہے نا، تکلیف پہنچائی ہے، تو اب اس میں اس بات کا خیال رکھیں کہ آپ کو ایک تو مصالحت کروا دیں، ہاں بھائی آپ معافی مانگ لیں، ٹھیک ہے نا، اور گلے لگا لیں، سوری کر لیں، ٹھیک ہے نا، اور دوسرے جو ہیں ان سے کہیں کہ آپ ان کو معاف کر دیں، ٹھیک ہے نا، انہوں نے معافی مانگ لی تو جو معافی مانگتا ہے اس کو معاف کر دینا بھی، یہ بھی اللہ تعالیٰ کو پسند ہے کہ جس نے معافی مانگی ہے اس کو معاف کر دینا۔ نبی علیہ الصلوۃ والسلام کی وہ حدیث بھی سنا سکتے ہیں ایسے موقع کے اوپر، کہ آپ نے فرمایا کہ جس کا مفہوم ہے کہ اگر کسی نے زیادتی کی معافی مانگ لی کسی سے جس کے اوپر اس نے زیادتی کری تھی، لیکن اس نے معاف نہیں کیا، تو اس کو چاہیے کہ قیامت کے دن حوض کوثر پر مجھ سے آ کر کے نہ ملے۔ کتنی سخت بات فرمائی نبی علیہ السلام نے کہ معافی مانگنے کے اوپر اگر کوئی کسی کو معاف نہیں کر رہا تو حوض کوثر پہ آ کے وہ مجھ سے ملنے کی کوشش نہ کرے، یعنی میں اس کی شکل نہیں دیکھنا چاہتا، ہے نا۔ اب قیامت کے دن اگر ایسا معاملہ ہو گیا، نبی علیہ السلام نے ہمیں فرما دیا نہیں میں تمہاری شکل نہیں دیکھنا چاہتا، میرے پاس مت آؤ، تم نے معاف کیوں نہیں کیا تھا اپنے اس ایمانی بھائی کو جس نے تم سے معافی مانگی تھی، کیوں نہیں معاف کیا تھا، تو پھر ہم کیا کریں گے اس دن، رائٹ، اس دن پلٹ کے دنیا میں واپس نہیں آ سکیں گے، اپنی غلطی کا اظہار نہیں کر سکیں گے، ٹھیک ہے نا۔ تو اس طرح سے بچوں کو یہ چیزیں بھی بتائی جا سکتی ہیں ان کے لیول کے اوپر جا کر کے، ٹھیک ہے۔ اور دوسری بات یہ کہ اگر کوئی ایسا معاملہ ہے کہ جی واقعی ذرا آپ نے قاضی کی طریقے سے انصاف والا فیصلہ کرنا ہے، تو اس کے نتیجے میں ممکن ہے کہ بچوں کے درمیان بھی کچھ ہو جائے اس قسم کا نا، کیونکہ بچہ جو ہے وہ بھی نہیں سمجھتا کہ میں نے غلطی کری تھی تو اچھا ٹھیک ہے آئی ڈیزرو دس۔ اکثر بچوں کے سمجھ میں نہیں آتا کہ ہاں بھائی ان کو پنشمنٹ، وہ ڈیزرو کرتے ہیں پنشمنٹ، کیونکہ انہوں نے کام غلط کیا تھا اتنا زیادہ کہ ان کو پنشمنٹ ملنی چاہیے تھی۔ تو اس بات کا ماں باپ کو بھی احساس رہنا چاہیے کہ اگر کسی بچے کو پنشمنٹ دے رہے ہیں نا، تو پھر وہ بھائی بچہ تو اپنا ہی ہے نا، ٹھیک ہے نا۔ اور گھر کے اندر بھائی بہن کے درمیان اگر نفرتیں پیدا ہو گئیں تو بہت برا ہو جائے گا ان کے لیے بھی اور اوور آل گھر کے لیے بھی۔ تو ہمیشہ کوئی ایسا معاملہ کرتے ہیں کہ جس سے جو ہے نا یہ احساس کسی بھی بچے کے دل میں پیدا نہ ہونے پائے، ٹھیک ہے، بچوں کے دل میں یہ احساس پیدا نہ ہونے پائے۔ یا تو دوسری طرف کی بھی ایسی بات کر دیں، مثال کے طور پر ایک بھائی نے دوسرے بھائی کو مارا، ٹھیک ہے نا، تو اب آپ کو یعنی ایسی سچویشن بن گئی تھی کہ جس نے مارا تھا تو اس کو پنشمنٹ دینی پڑ گئی، ٹھیک ہے نا۔ تو اب اس کو پنشمنٹ دینی پڑ بھی گئی ہے نا، تو ساتھ ساتھ یہ بھی کہتی رہیں کہ جو بھی مارے گا اس کو پنشمنٹ ملے گی۔ اگر जिसको मार पड़ी है, कहें कि अगर उसने मारा होता ना, उसको भी मैं ऐसी पनिशमेंट देती, जैसी अभी आपको पनिशमेंट मिल रही है ना, उसको भी मैं ऐसी पनिशमेंट देती अगर वो आपको मारता तो, ताकि इसके जहन में ये बात क्लियर हो जाए कि ये अम्मी जो है ना, ये मेरे खिलाफ नहीं है। ऐसा नहीं है कि आई एम द बैड गाय और मैं बुरा हूं और मैं तो हमेशा बुरा ही रहता हूं, है ना। नहीं भाई, आप बुरे नहीं है, लेकिन आपका एक्शन बुरा था। ये एक्शन इतना बुरा है कि अगर दूसरा भाई ये काम करता तो उसको भी ऐसी पनिशमेंट लगती। ताकि उस बच्चे के जहन में ये बात क्लियर हो जाए कि मैं बुरा नहीं हूं, बल्कि मेरा अमल बुरा है, मैं इस बुरे अमल से बचने की कोशिश करूं। ठीक है, तो ऐसे इस तरीके से ना माँ बाप को जो है, और चूंकि ज्यादातर माओं को ज्यादा टाइम गुजारना होता है बच्चों के साथ, छोटे बच्चों के साथ, राइट, तो ये चाइल्ड साइकोलॉजी कहलाती है। ठीक है ना, माओ को बहुत ज्यादा जरूरी है कि वो चाइल्ड साइकोलॉजी को समझें, बल्कि बाकायदा अगर किसी किताब वगैरह से स्टडी कर सके ना तो करें इसको स्टडी। बच्चों की नफ्सियात को जितना अच्छे तरीके से आप समझ पाएंगी, उतना अच्छे तरीके से आप उनकी तरबियत कर सकेंगी और उनको शैतान से बचा सकेंगी। इसके लिए जरूरी नहीं है कि आप मास्टर्स करें चाइल्ड साइकोलॉजी में किसी यूनिवर्सिटी से जा करके, बिल्कुल भी नहीं। अल्हम्दुलिल्लाह हमारे मशायख ने बच्चों की साइकोलॉजी के ऊपर, नफ्सियात के ऊपर इतना कुछ लिखा हुआ है कि आप सिर्फ अपने मशायख की किताबें उठा करके पढ़ लें, आपको सब कुछ समझ में आ जाएगा, सब कुछ समझ में आ जाएगा। ठीक है, खुसूसन हमारे हजरत पीर ज़ुल्फ़िकार अहमद नक़शबंदी, उनकी तरबियत औलाद के ऊपर जो किताबें हैं ना, अल्लाह अकबर, उन्होंने तो खुद चाइल्ड साइकोलॉजी स्टडी करके फिर वो बयान किए, वो किताबें लिखी हैं, तो हम उन किताबों से क्यों नहीं फायदा उठाते। ठीक है, तो इस नफ्सियात को लाजमन समझें। हजरत ने यहां पर जो बात लिखी है ना, ये एक नफ्सियाती बात है, इंसानी नफ्सियात वाली बात लिखी है ना इधर। ठीक है, कि अगर वो जो फैसला हो जाता है तो फैसले के बाद इंसानों के दरमियान जो है वो बहुत अदावत का बीच कायम हो जाता है। दिस इज ह्यूमन साइकोलॉजी। ठीक है, तो चाइल्ड साइकोलॉजी भी तो ह्यूमन साइकोलॉजी होती है ना, तो उसको हमें सीखना चाहिए। अच्छा, आगे मुजाहिद के इस कॉल पर, यानी मुजाहिद रहमतुल्लाह अलैह एक बहुत बड़े मुफस्सिर कुरान गुजरे, तो उनके इस कॉल पर ये मामला काजी के फैसले को तोड़ने और बदलने का नहीं रहा, बल्कि फरीकैन को जो हुक्म सुनाया गया था वो अभी गए भी ना थे कि इनमें एक सूरत मुसालहत की निकल आई और वो दोनों उस पर राजी हो गए। ठीक है, यानी इस तरीके से अगर इस पूरे मामले को देखा जाए तो ऐसा नहीं हुआ कि दाऊद अलैहिस्सलाम के फैसले को तोड़ा गया और सुलेमान अलैहिस्सलाम के फैसले को नाफिज किया गया, नहीं, बल्कि कोई तोड़ा उड़ा नहीं गया, बल्कि बस मुसालहत की एक सूरत निकल आई और वो आपस में राजी हो गए। क्योंकि सुलेमान अलैहिस्सलाम का जो फैसला था वो कजा वाला फैसला था ही नहीं, वो तो मुसालहत वाला फैसला था, फ्रेंडली कोर्ट वाला फैसला था। ठीक है, बुक्स का नाम बता दीजिए, वो नाम मुझे एग्जैक्टली याद नहीं है, एक जैसे है तरबियत औलाद के सुनहरी उसूल, सुनहरी उसूल। ठीक है, आप इंटरनेट के ऊपर इवन रोमन में भी लिख करके सर्च करेंगे ना और साथ ज़ुल्फ़िकार अहमद लिख देंगी तो हजरत की ये वाली किताबें आ जाएंगी। ठीक है, और फिर उनकी आप टाइटल पेज देखें, और अगर आप दुकान से ऑर्डर कर सकती हैं तो असल किताब दुकान से ऑर्डर कर लें, सबसे अच्छा तो यही कि किताब बाकायदा आपके घर के अंदर मौजूद हो। इंडिया में भी बहुत आसानी से अवेलेबल हैं, ऑनलाइन ऑर्डरिंग वगैरह भी हो सकती है और पाकिस्तान में तो है ही। अच्छा, आगे लिखा कि दो मुज्तहिद अगर अपने अपने इज्तिहाद से दो मुतजाद फैसले करें तो क्या उनमें से हर एक सवाब और दुरुस्त है या किसी को गलत कहा जाए। अब जो है वो इज्तिहाद के ऊपर मजीद आगे बात चल रही है, क्लास के बाद इंशाल्लाह अगर साजिस को याद रहा तो किसी इस तरह के कुछ नाम या किताबों की तस्वीर खींच करके भी आपके साथ शेयर कर लेंगे। वैसे तो हम भेजते रहते हैं ग्रुप्स के ऊपर किताबों के, लेकिन खैर। तो इस यानी इज्तिहाद में अगर दो मुज्तहिद लोग हैं, यानी दोनों हजरात जो है वो मुज्तहिद हैं, इस दर्जे के ऊपर फाइज हैं कि वो बाकायदा शरी इज्तिहाद कर सकते हैं। ठीक है, तो अगर दोनों के दरमियान कॉन्फ्लिक्ट हो जाए तो किसी एक को सही कहना और किसी दूसरे को गलत कहना क्या क्या जरूरी है इस तरीके से, या दोनों भी सही हो सकते हैं। ठीक है, तो फरमाते हैं कि इस मौके पर कुर्तुबी ने بڑی تفصیل سے، اور دوسرے مفسرین نے مفصل یا مختصر یہ بحث بھی کی ہے کہ ہر مجتہد ہمیشہ مصیب ہی ہوتا ہے. مصیب، مصیب کا مطلب مصیبت میں نہیں، بلکہ مصیب کا مطلب ہوتا ہے کہ صحیح، ٹھیک ہے نا، اصاب یصیب، صحیح ہونا، ٹھیک ہے، کہ ہر مجتہد ہمیشہ مصیب ہی ہوتا ہے. اور دو متضاد اجتہاد ہوں تو دونوں کو حق سمجھا جائے گا، یا ان میں سے ایک فیصلے کو خطا اور غلط قرار دیا جائے گا. ایک کو غلط قرار دیا جانا ضروری ہے یا دونوں کو صحیح سمجھ سکتے ہیں، ٹھیک ہے نا. جیسے اس کی ایک کلاسیکل مثال جو ہے بہت آسان سی، کہ نماز میں جو ہاتھ باندھتے ہیں مرد حضرات، جو ہاتھ باندھتے ہیں ٹھیک ہے نا کھڑے قیام کی حالت میں، تو وہ ہاتھ باندھنا جو ہے وہ نبی علیہ السلام کی سنت کیا تھی؟ کیا ناف پہ ہاتھ باندھا کرتے تھے آپ صلی اللہ علیہ وآلہ وسلم، یا سینے کے اوپر ہاتھ باندھا کرتے تھے؟ مرد، عورتوں کی بات نہیں ہو رہی یہاں پر، مرد، ٹھیک ہے نا. تو مردوں کے لیے کیا سنت ہے کہ ناف کے اوپر ہاتھ باندھا جائے قیام کی حالت میں، یا سینے کے اوپر ہاتھ باندھا جائے قیام کی حالت میں، ٹھیک ہے نا. اب امام ابو حنیفہ رحمۃ اللہ علیہ، امام اعظم امام ابو حنیفہ، ان کا اجتہاد کیا تھا؟ انہوں نے ظاہر نیت اللہ کی رضا کی خاطر انہوں نے تحقیق کرنی شروع کری کہ سنت میں معلوم کروں کہ کیا سنت ہے، ناف پر ہاتھ باندھنا سنت ہے، کسی نے پہ ہاتھ باندھنا سنت ہے. انہوں نے پھر تحقیق کری، اپنا جو علم ان کے پاس حدیثوں کا علم تھا، ہزاروں حدیثیں ہیں نا، لاکھوں حدیثیں ان کے پاس، ان حدیثوں کے اندر دیکھنا شروع کیا. بلکہ امام ابو حنیفہ تو اکیلے بھی نہیں دیکھتے تھے، انہوں نے تو پوری ایک کمیٹی بنائی ہوئی تھی 40 مجتہدین کی، اس میں ایک سے ایک امام موجود تھے، امام ظفر رحمۃ اللہ علیہ، امام احمد، امام محمد رحمۃ اللہ علیہ، امام ابو یوسف رحمۃ اللہ علیہ، رائٹ. تو انہوں نے اجتہاد کیا تو وہ اس نتیجے پر پہنچے کہ نبی علیہ الصلوۃ والسلام کی سنت جو ہے وہ ناف پر ہاتھ باندھنے کی ہے قیام کی حالت میں، ناف پر ہاتھ باندھنا، ٹھیک ہے. اچھا، دوسرے مجتہد امام شافعی رحمۃ اللہ علیہ، بہت بڑے مجتہد، مطلق مجتہد، ٹھیک ہے. تو انہوں نے اجتہاد کیا، نیت ان کی بھی اللہ کی رضا تھی، علم کی گہرائی ان کے پاس بھی موجود تھی، ہزاروں لاکھوں حدیثیں ان کے پاس بھی موجود تھی، بڑی یاد، ان لوگوں کو تو یاد بھی ہوا کرتی تھی ہزاروں حدیثیں، ٹھیک ہے. تو انہوں نے اجتہاد کیا تو وہ اس نتیجے پر پہنچے کہ نبی علیہ الصلوۃ والسلام کی سنت سینے پر ہاتھ باندھے گی تھی، مردوں کی سنت سینے پر ہاتھ باندھنے کی تھی، ٹھیک ہے. مردوں کے اس لیے کہہ رہا ہوں کہ عورتوں کے تو سینے پر ہی ہاتھ باندھنے کی ہے، ٹھیک ہے. تو اب ان کا اجتہاد الگ، ان کا اجتہاد الگ، دونوں اجتہادوں میں تضاد ہو گیا، اختلاف ہو گیا. امام ابو حنیفہ فرما رہے ہیں کہ نبی علیہ الصلوۃ والسلام کی سنت جو ہے وہ ناف پر ہاتھ باندھنے کی تھی، امام شافعی فرما رہے ہیں کہ نبی علیہ الصلوۃ والسلام کی سنت جو ہے وہ سینے پر ہاتھ باندھنے کی تھی، ٹھیک ہے نا. بات سمجھ میں آ رہی ہے؟ امام ابو حنیفہ کیا فرما رہے ہیں کہ میں کہتا ہوں کہ ہاتھ باندھنا چاہیے ناف کے اوپر، اور امام شافعی فرما رہے ہیں کہ میں کہتا ہوں کہ ہاتھ باندھنا چاہیے سینے کے اوپر. کیا یہ دونوں یہ فرما رہے ہیں؟ ہاں یا نہیں میں جواب دیں. وہ کہہ رہے ہیں میں کہتا ہوں کہ ہاتھ ناف پہ باندھنا چاہیے، اور یہ کہہ رہے ہیں میں کہتا ہوں کہ ہاتھ سینے پہ باندھنا چاہیے. کیا یہ فرما رہے ہیں یہ دونوں مجتہد حضرات؟ ہم انتظار کرتے ہیں اگر کوئی کہے ہاں کہ وہ یہ فرما رہے ہیں. نہیں، ٹھیک ہے نا، سب کلیئر ہے نا بھائی؟ نہیں، وہ یہ نہیں فرما رہے. تو وہ کیا فرما رہے ہیں پھر؟ کیا فرما رہے ہیں؟ وہ فرما رہے ہیں نبی علیہ الصلوۃ والسلام کی سنت جو ہے وہ ناف پر ہاتھ باندھنے کی تھی. یہ میرا اجتہاد ہے، میں نے تحقیق کر کے یہ نتیجہ نکالا کہ نبی علیہ الصلوۃ والسلام ناف پر ہاتھ باندھا کرتے تھے، ہے نا. اور انہوں نے تحقیق کر کے نتیجہ کیا نکالا کہ نبی علیہ الصلوۃ والسلام جو ہے وہ سینے پر ہاتھ باندھا کرتے تھے، ٹھیک ہے نا، ٹھیک ہے نا، کلیئر ہے بھائی. اب کوئی یہ کہے کہ اگر کوئی ناف پہ ہاتھ باندھ رہا ہے تو وہ نبی علیہ الصلوۃ والسلام کو فالو نہیں کر رہا، بلکہ وہ امام ابو حنیفہ کو فالو کر رہا ہے، تو اس کو ہم کیا کہیں گے پھر؟ ایسا شخص جو یہ کہے کہ اگر کوئی ناف پہ ہاتھ باندھتا ہے تو وہ نبی علیہ الصلوۃ والسلام کو فالو نہیں کر رہا، بلکہ وہ امام ابو حنیفہ کو فالو کر رہا ہے، तो क्या कहा जाएगा भाई उस बंदे को? दो दो में से एक चीज कह सकते हैं उसको, या तो उसको कहेंगे कि ये शैतान है, झूठ बोल रहा है, लोगों को मिस गाइड कर रहा है ना भाई, ये तो लोगों को मिस गाइड कर रहा है, झूठ बोल रहा है ये कि इमाम अबू हनीफा ने ऐसा कहा। या दूसरी बात क्या होगी, बेवकूफ है, समझ में ही नहीं आ रही इसकी बात, बेवकूफ ही कहेंगे ना फिर ऐसे शख्स को, उसको समझ में ही नहीं आ रही बात, ठीक है ना, उसको खैर मुकल्लद कहेंगे, ये तो टेक्निकल टर्म है ना, लेकिन हकीकत क्या है, या तो वो बेवकूफ है या वो लोगों को मिस गाइड करना चाहता है, ठीक है ना, बदगुमान करना चाहता है इमाम अबू हनीफा रहमतुल्लाह अलैह और दूसरे मुज्तहिदीन के बारे में, वो बदगुमान करना चाहता है असल में खाली, और कुछ नहीं, या बेवकूफ है बेचारा, ठीक है ना। तो यही है हकीकत, हनफी मजहब और शाफी मजहब और मालिकी मजहब और अहमदी मजहब नहीं, क्या कहते हैं, हम्बली मजहब, राइट, इनकी यही हकीकत है कि सुन्नत क्या है नबी अलैहिस्सलाम की, उनकी ये हकीकत नहीं है कि इमाम अहमद इब्ने हम्बल की ये सुन्नत है, उनकी ये सुन्नत है, हनफी इमाम अबू हनीफा की ये सुन्नत है, इमाम शाफी की ये सुन्नत है, इमाम मालिक की ये सुन्नत है, हरगिज नहीं, सब का सब यही है नबी अलैहिस्सलाम की क्या सुन्नत है। अब कोई अगर उनके इज्तिहाद को फॉलो कर रहा है तो भाई वो नबी अलैहिस्सलाम की सुन्नत ही पे अमल कर रहा है, वो कोई इमाम अबू हनीफा की सुन्नत पे अमल नहीं कर रहा, या इमाम अबू हनीफा के हुक्म के ऊपर अमल नहीं कर रहा, वो नबी अलैहिस्सलाम के हुक्म के ऊपर अमल कर रहा है, या नबी अलैहिस्सलाम के तरीके की इत्तबा कर रहा है, ठीक है ना भाई। किसी के जहन में अगर गलत फहमी थी तो उम्मीद है कि थोड़ी बहुत तो दूर हुई होगी, ठीक है। तो समझें इस बात को, बेवकूफों की बात पे तवज्जो ना दिया करें, या हो सकता है पता नहीं बेवकूफ नहीं है वो, तो कुछ और ही चाहते हैं असल में, ठीक है ना, बात को समझने की कोशिश करें। अच्छा आगे तो, अच्छा अब इन दोनों के इज्तिहाद में इख्तिलाफ हो गया, वो कहते हैं नाफ पर, ये कहते हैं सीने के ऊपर, तो अब क्या हमारा काम ये है कि ये कहें कि इमाम अबू हनीफा का इज्तिहाद सही था क्योंकि हम हनफी हैं, यानी हम जो है वो इमाम अबू हनीफा के इज्तिहाद को फॉलो करते हैं, तो क्या हमारे लिए लाजम है कि हम कहें कि इमाम अबू हनीफा सही थे और इमाम शाफी गलत थे, राइट, या हम ये भी कह सकते हैं कि दोनों सही थे लेकिन इमाम अबू हनीफा जो है वो ज्यादा सही थे, ज्यादा सही कम सही भी तो होता है ना भाई, एक सही एक गलत, ये कोई जरूरी नहीं है, क्योंकि इज्तिहादी मामलात के अंदर सही गलत होना कोई जरूरी नहीं है, आगे इसकी बाकी तफसील भी हम पढ़ रहे हैं इंशाल्लाह, ठीक है। तो यही डिस्कशन यहां पर हो रही है, ठीक है ना, कि दो मुतजाद अगर इज्तिहाद हो जाए तो दोनों को हक समझा जाएगा या उनमें से एक फैसले को खता और गलत करार दिया जाएगा, ठीक है। तो कहते हैं कि इसमें कदीम जमाने से उलमा के अकवाल मुख्तलिफ हैं, आयत मस्कुरा से दोनों जमातों ने इस्तेदलाल किया है, ठीक है, यानी यही आयत जो अभी हम पढ़ रहे हैं इसी आयत से उलमाए कराम ने ये यानी दलील हासिल करी है कि क्या दोनों को सही कहा जाएगा या एक को सही एक को गलत कहा जाएगा, ठीक है। तो जो हजरात ये कहते हैं कि दोनों इज्तिहाद हक हैं अगरचे मुतजाद हों, अगरचे एक दूसरे को कॉन्ट्राडिक्ट करते हों, उनका इस्तेदलाल आयत के आखिरी जुमले से है जिसमें फरमाया गया वकुल्लन आतैना आतैना हुक्म व इल्म, ठीक है, यानी हमने इन दोनों को जो है वो हिकमत और इल्म दिया, अल्लाह ताला ने दोनों की तारीफ फरमाई, ठीक है ना। इसमें हजरत दाऊद अलैहिस्सलाम और हजरत सुलेमान अलैहिस्सलाम दोनों को हिकमत और इल्म अता करने का इरशाद है, हजरत दाऊद अलैहिस्सलाम पर कोई अताब नहीं है, ना उनको ये कहा गया कि उनसे गलती हो गई, इससे मालूम हुआ कि दाऊद अलैहिस्सलाम का फैसला भी हक था और सुलेमान अलैहिस्सलाम का फैसला भी हक था, ठीक है। अलबत्ता हजरत सुलेमान अलैहिस्सलाम के फैसले को फरीतैन के लिए असलह होने की बिना पर तरजीह दे दी गई, ठीक है, असलह बल्कि असलहुन यानी ज्यादा मुसालहत के करीब था वो, असलहुन जैसे अकबरुन होता है ना, अकबरु का मतलब क्या होता है, ज्यादा बड़ा, अफजलु ज्यादा अफजल है ना, उसी तरीके से असलहु ज्यादा सुलह के करीब, ठीक है, तो चूंकि उनका फैसला ज्यादा अच्छा था, देखें अभी बताया ना आपको, ज्यादा सही और कम सही, उसी तरीके से सुलेमान अलैहिस्सलाम का ज्यादा सही था, ज्यादा सुलह के करीब था, तो इस वजह से उसको तरजीह दे दी गई, ठीक है ना। और जो हजरात ये फरमाते हैं कि इख्तिलाफ, अच्छा अब दूसरे उलमा की बात हो रही है, कि जो ये फरमाते हैं कि इख्तिलाफ इज्तिहादी के मौके में हक एक तरफ होता है, दूसरा गलत होता है, ठीक है ना, उनका इस्तदलाल इसी आयत के पहले जुमले से है, यानी फफहमनाहा सुलेमान, कि हमने सुलेमान को समझ अता फरमा दी, अल्लाह ताला फरमा रहे हैं हमने सुलेमान को समझ अता फरमा दी, फहम अता फरमा दी, कि उसमें तख्सीस करके हजरत सुलेमान अलैहिस्सलाम के बारे में फरमाया है कि हमने उनको हक फैसला समझा दिया, है ना, अल्लाह ताला खुद फरमा रहे हैं हमने उनको हक फैसला समझा। फहमनाहा का मतलब क्या है? हाँ, जो आखिर में प्रोनाउन है ना, वो खास इस वाले वाकये की तरफ इशारा कर रहा है, ये नहीं कि हमने ओवरऑल सुलेमान अलैहि सलाम को ज्यादा फहम अता फरमाई थी, दाऊद अलैहि सलाम को कम फहम अता फरमाई थी, नहीं, ये नहीं कह रहे अल्लाह ताला, ताला फरमा रहे हैं इस मामले की ज्यादा अच्छी समझ हमने सुलेमान को अता फरमा दी, ठीक है। तो क्या मतलब कि सुलेमान का जो फैसला था इस मामले में वो ज्यादा अच्छा फैसला था, ठीक है, क्योंकि वो हमारी अता की भी फहम के मुताबिक था। इससे साबित होता है कि दाऊद अलैहिस्सलाम का फैसला हक ना था, गो वो बवजह अपने इज्तिहाद के इसमें माजूर हो, यानी उनका उजूर यह था कि भाई उन्होंने इज्तिहाद तो किया लेकिन अल्लाह ताला ने चूंकि फहम अता नहीं फरमाई थी तो इस वजह से वो इस नतीजे पे पहुंचे, तो इसको उजूर ही कहेंगे ना, है ना भाई। भाई किसी का फॉर एग्जाम्पल, किसी का अगर हाथ टूटा हुआ है और वो काम नहीं कर पा रहा तो उसको उसका उजूर कहते हैं ना, माजूर है ये भाई, एक हाथ से माजूर है, इस वजह से काम नहीं कर पा रहा, भाई अगर अल्लाह ताला उसके हाथ को ठीक कर दे तो वो ये काम कर लेगा। उसी तरीके से अकल के अंदर भी माजूरी हो सकती है कि अल्लाह ताला किसी बात की फहम किसी बंदे को ना अता फरमाए, तो अब वो उस काम उस नतीजे पे पहुंचने से माजूर हो गया, ठीक है ना। तो इसी तरीके से दाऊद अलैहिस्सलाम को कहा जाएगा कि वो इस मामले में माजूर थे क्योंकि अल्लाह ताला ने उनको फहम नहीं अता फरमाई, ठीक है, और उनसे उस पर कोई मुआख्जा ना हो, यानी नीयत तो उनकी थी और कोशिश भी उन्होंने करी लेकिन बेचारे माजूर थे इस मामले के अंदर, तो इस वजह से उनसे मुआख्जा किस बात पर होगा, यानी पकड़ उनकी किस बात पर होगी। मुआख्जा का मतलब उनसे पूछ गछ की जाए, उनको नाउज बिल्ला को सजा दी जाए, क्यों सजा तो नहीं दी जाएगी। ये बहस उसूल फिका की किताबों में बड़ी तफसील से आई है, वहां देखी जा सकती है, ठीक है। जो आलिम बनते हैं माशाल्लाह, आलिमा बनती हैं, तो उसूल फिका बाकायदा एक मजमून के तौर पर वो पढ़ते हैं, तो वहां पर इस बहस को देखा जा सकता है। यहाँ सिर्फ इतना समझ लेना काफी है कि हदीस में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि जिस शख्स ने इज्तिहाद किया और कोई हुक्म दीनी उसूल इज्तिहाद के मातहत बयान किया, अगर उसका इज्तिहाद सही हुआ तो उसको दो अजर मिलेंगे, और कोई हुक्म दीनी उसूल इज्तिहाद, अच्छा सॉरी, अगर उसका इज्तिहाद सही हुआ तो उसको दो अजर मिलेंगे, एक इज्तिहाद करने की मेहनत का अजर, दूसरा सही व सवाब हुक्म तक पहुंचने का अजर, ठीक है ना। यानी दो अलग अलग काम है, मेहनत करना एक अलग काम है और सही नतीजे पर पहुंचना एक अलग अमल है, तो दोनों के ऊपर उसको सवाब मिलेगा क्योंकि वो सही नतीजे के ऊपर भी पहुंचा, ठीक है। और अगर ये इज्तिहाद सही ना हुआ, उससे खता हो गई, यानी इज्तिहाद तो उसने इज्तिहाद के उसूलों के मुताबिक किया लेकिन नतीजा उसका सही नहीं निकला, खता हो गई उससे क्योंकि अल्लाह ताला ने उस मामले का फहम उसको अता नहीं किया, ठीक है ना भाई, तो उसने जो है वो नतीजा जो है वो गलत निकाल दिया, तो फिर उसको एक अजर इज्तिहाद की मेहनत का मिलेगा, दूसरा अजर जो असल हुक्म सही तक पहुंचने का था वो ना मिलेगा, दो में से एक अजर मिल जाएगा दूसरा नहीं मिलेगा, ठीक है ना। ये हदीस अक्सर मुस्तनद कुतुब हदीस में मनकूल है, यानी ये कोई नऊज बिल्ला घड़ी हुई हदीस नहीं है, कि कोई जयीफ भी ऐसे कैटेगरी के अंदर नहीं आती, ठीक है। तो इस हदीस से जो है ना
فرماتے ہیں اس حدیث سے اس اختلاف علماء کی حقیقت بھی واضح ہو جاتی ہے کہ در حقیقت یہ اختلاف ایک نزاع لفظی جیسا ہے، یعنی ایک لفظی طور پر لفظی ایک نزاع ہو گیا، ایک اختلاف، نزاع کا مطلب ہوتا ہے اختلاف، ایک لفظی اختلاف ہے بس، کیونکہ حق دونوں طرف ہونے کا حاصل یہ ہے کہ اجتہاد میں خطا کرنے والے مجتہد اور اس کے متبعین کے لیے بھی اجتہاد حق اور صحیح ہے۔ یہ بڑا زبردست جملہ ہے، یعنی یہ جو علماء کے درمیان اختلاف ہے نا کہ دو مجتہد اگر کانٹرڈکٹ کر رہے ہیں اپنے نتیجے میں تو کیا دونوں کو صحیح کہا جائے گا، یا اگر کانٹرڈکٹ کر رہے ہیں تو ایک کو صحیح اور ایک کو غلط کہا جائے گا، رائٹ؟ اب آخر میں یہی بات سمجھا رہے ہیں کہ یہ جو علماء کے درمیان اختلاف ہے نا کہ کیا دونوں کو صحیح کہا جائے گا یا ایک کو صحیح ایک کو غلط کہا جائے گا، یہ اختلاف بھی بس ایک ایسے ہی ظاہری کو اختلاف ہے، ایک ظاہری سا، ایک لفظی سا اختلاف ہے بس، یہ ٹھیک ہے نا؟ کیوں؟ اس لیے کہ اگر کوئی غلط اجتہاد بھی ہو گیا ہے، ٹھیک ہے نا، تو اس کے جو فالوورز ہیں نا، اس مجتہد کے جو فالوورز ہیں، ان کا عمل پھر بھی صحیح ہے کیونکہ وہ مجتہد کو فالو کر رہے ہیں۔ مثال کے طور پر امام شافعی کا اجتہاد یہ ہے کہ سینے کے اوپر ہاتھ باندھا جائے گا، امام ابو حنیفہ کا اجتہاد یہ ہے کہ نبی علیہ الصلوۃ والسلام کی سنت ناف پر ہاتھ باندھنے کی ہے، ٹھیک ہے نا؟ اب جو دنیا کے اندر ہزاروں لاکھوں بلکہ شاید ہو سکتا ہے 1 کروڑ لوگ جو ہیں امام شافعی رحمۃ اللہ علیہ کو فالو کرتے ہیں، ان کے اجتہاد کو فالو کرتے ہیں، ان کو فالو کرنے کا مطلب کیا، ان کے اجتہاد کو فالو کرتے ہیں اور سینے کے اوپر ہاتھ باندھتے ہیں، ہے نا، تو کیا وہ غلط ہیں؟ ان کو قیامت کے دن جو ہے وہ ان سے کہا جائے گا، تم نے تو نماز ہی صحیح طریقے سے نہیں پڑھی، جاؤ میں تمہاری نمازیں قبول نہیں کرتا، تم نے تو نماز ہی سنت کے مطابق نہیں پڑھی، تو تمہیں نماز کے اوپر پورا ثواب نہیں ملے گا، تمہیں نماز کے اوپر پورا ثواب بالکل بھی نہیں، بالکل بھی نہیں۔ سینے کے اوپر ہاتھ باندھنے والے جتنے حضرات ہیں جو کہ امام شافعی کا اجتہاد فالو کر رہے ہیں، ان کو پورا ثواب ملے گا، پورا سنت کے مطابق نماز پڑھنے کا ثواب ملے گا۔ اسی طریقے سے امام ابو حنیفہ رحمۃ اللہ علیہ کے اجتہاد کے اوپر جو ہے، جو ناف کے اوپر ہاتھ باندھنے والے لوگ ہیں، ہے نا، تو ان کو پورا ثواب ملے گا، ایون اگر نبی علیہ السلام کی یہ سنت نہیں تھی، پھر بھی ان کو پورا ثواب ملے گا۔ کیوں؟ اس لیے کہ وہ مجتہد کو فالو کر رہے ہیں، مجتہد کے اجتہاد کو فالو کر رہے ہیں، اس وجہ سے ان کو پورا ثواب ملے گا، ٹھیک ہے؟ ہم لوگ کون سا فالو کرتے ہیں؟ ہم لوگ کون ہیں؟ آپ، مجھے کیا پتا آپ کون سا فالو کرتی ہیں بھائی، تو آپ کو پتا ہونا چاہیے نا کہ آپ کون سا فالو کرتے ہیں، صحیح؟ عمومی طور پر پاکستان انڈیا کے اندر جو میجورٹی ہے وہ احناف یعنی حنفی ہیں، لیکن بہت سے شافی بھی موجود ہیں انڈیا کے اندر، ٹھیک ہے نا، اسپیشلی ساؤتھ انڈیا کے اندر بہت بڑی تعداد میں شافی مسلک کے لوگ موجود ہیں، ٹھیک ہے، تو وہ اب شافی طریقے سے جو ہے نماز پڑھتے ہیں اور ان کے ساتھ کو فالو کرتے ہیں، تو اب آپ جس سے بھی تعلق رکھتے ہیں آپ کو معلوم کرنا چاہیے۔ امام چاروں اپنی اپنی جگہ پہ ٹھیک ہے، لیکن ہمیں فالو بس ایک کرنا چاہیے، رائٹ، ادروائز اٹ ول کریٹ مس گائیڈنس۔ ایک ہی مسلک کے طریقے مسائل ایوری تھنگ، اف وی آر حنفی دین وی مسٹ فالو حنفی ان آل میٹرز، ایسا ہی ہے جی، بالکل ایسا ہی ہے۔ کیوں ایسا ہے؟ اس کا جواب بھی آپ ہی دے دیں، اس کا جواب آپ ہی دیں کہ کیوں، ایک ہی کو کیوں فالو کرنا چاہیے ہمیں، چاروں میں سے چاروں صحیح ہیں، ایک اصح ہے، دوسرے جو ہیں وہ کم صحیح ہیں، تو دونوں میں سے کسی ایک کو فالو کر لیں، کیوں بھائی، کیوں نہیں فالو کر سکتے دونوں کو، کیوں نہیں فالو کرنا چاہیے؟ ایک کام آپ حنفی طریقے پہ کر لیں، ایک کام شافی طریقے پہ کر لیں، ایک مالکی طریقے پہ کر لیں، کیوں؟ میرا ایک کوشچن ہے، اجتہاد کرتے ہوئے ریپیٹیشن کو دیکھا جاتا مینز کتنی دفعہ عمل کیا گیا، کیونکہ ہاں ریپیٹیشن کو دیکھا جاتا ہے، کیونکہ سنت کی تعریف کیا ہے، سنت مینز عادت، سنت کیا ہوتی ہے، نبی علیہ السلام کی سنت کیا ہے، جو نبی علیہ السلام عادتاً کیا کرتے تھے، یہ نہیں کہ ایک دفعہ کر لیا یا دو دفعہ کر لیا وہ سنت نہیں بن جاتی، بلکہ عادتاً اکثریت آپ صلی اللہ علیہ وسلم کا عمل کیا تھا اس کو سنت کہتے ہیں، ٹھیک ہے نا؟ مثال کے طور پر نبی علیہ السلام نے ہری پگڑی باندھی، ایک دفعہ ہری پگڑی باندھی، اس سے وہ سنت نہیں بن جاتی. سنت کیا ہے؟ سفید پگڑی باندھنا, کیونکہ نبی علیہ السلام کثرت کے ساتھ سفید پگڑی باندھا کرتے تھے, وہ سنت ہے. اسی طرح سے ایک جو فقہ کی کتابوں کے اندر جو اس کی ایک بڑی مثال لکھی ہوئی ہوتی ہے نا, وہ کیا ہوتی ہے کہ بیٹھ کر کے قضاء حاجت کرنا, باتھ روم کا کام جو ہے وہ بیٹھ کے کرنا. نبی علیہ السلام صحیح حدیث سے ثابت ہے, ایک دفعہ ایک قوم کی جگہ پر گئے اور وہاں پر کچرے کی جگہ تھی, وہاں پہ نبی علیہ السلام کھڑے ہو کر کے فارغ ہوئے. اب نبی علیہ السلام کا ہی عمل ہے, پکا عمل ہے کہ کھڑے ہو کر کے فارغ ہوئے, وہ سنت بن گئی؟ نہیں, کیونکہ ایسا کام نبی علیہ السلام نے عادتاً کبھی بھی نہیں کیا, صرف ایک مرتبہ کیا, وہ سنت نہیں بن گئی. اگرچہ کہ عمل نبی علیہ السلام کا ہے, حدیث میں وہ سیو ہے ایز نبی علیہ السلام کا عمل, لیکن وہ سنت نہیں بن گئی. ٹھیک ہے, تو یہ یاد رکھیں سنت کا مطلب کیا ہوتا ہے. اچھا, من چاہ دین ہو جائے گا. من چاہ یعنی ہمارے اندر جو من صاحب موجود ہے نا, جس کو نفس کہتے ہیں, تو وہ نفس چاہ دین بن جائے گا. کبھی جو ہے وہ یہ کر رہے ہیں, کبھی وہ کر رہے ہیں. لیکن اس کا ایک اور بھی جواب جو کہ میں دینا چاہ رہا تھا, وہ دیکھتے ہیں آپ نے اور کیا لکھا ہے سنت کے حوالے سے. جی, جس کا جو پسند آیا طریقہ, جو آسان لگے. آسان لگے نہیں, پسند آئے. آسان کا مطلب ضروری نہیں ہے کہ پسند آئے, اور پسند کا مطلب ضروری نہیں ہے کہ آسان. کہ ابھی کسی کو جو ہے نا وہ مشکل چیز زیادہ پسند آ جاتی ہے. ٹھیک ہے, تو پسند, اصل چیز پسند ہوتی ہے, من پسند, نفس پسند. ٹھیک ہے جی, پھر بھی اجتہاد ہوتا تو زیادہ والے پر فوکس کیا جاتا, مکس ہو جائے گا اس طرح تو سب کچھ, اگر ہر مسلک کا اپنی مرضی سے سلیکٹ کر لیا طریقہ. بالکل ٹھیک, آپ کا جواب بھی بالکل ٹھیک ہے, لیکن چونکہ ابھی ہم اجتہاد کی بات کر رہے ہیں نا, خاص مجتہد وغیرہ ساری باتیں ہو رہی ہیں نا, تو اب یہ یاد رکھیں کہ اگر آپ جو ہے وہ ایک کام حنفی مسلک کے طریقے پہ کریں گے, یا میں بھی تو کوئی مجتہد کو تھوڑی بیٹھا ہوا ہے ادھر. ٹھیک ہے, تو اگر ایک کام حنفی مسلک کے طریقے پہ, دوسرا کام شافعی مسلک کے طریقے پہ, ٹھیک ہے نا, تو بھائی اللہ تعالیٰ تو چاہتے ہیں فتبعونی, میرے حبیب کی اتباع کرو. تو کیا مطلب اس کا ہوا؟ مطلب اس کا یہ ہوا کہ میں اپنے آپ کو مجتہد سمجھ رہا ہوں, آپ اپنے آپ کو مجتہد سمجھ رہی ہیں, کیونکہ آپ جو ہے وہ اپنے اجتہاد کر رہی ہیں بیٹھ کر کے کہ نبی علیہ السلام کی سنت کیا تھی, ہے نا بھائی. تو بھائی ہر بندہ ہی پھر مجتہد اپنے آپ کو, آپ اپنے آپ کو مجتہد سمجھیں گی تو آپ کا بچہ بھی کہے گا میں بھی امی, میں بھی مجتہد ہوں, میں بھی آخر کو مسلمان ہوں, کتابیں میں نے بھی پڑھ لی ہیں تھوڑی سی, میں بھی مجتہد بن گیا. وہ بھی اپنی مرضی کا رہے گا. ابھی تو سیرت کلاس جو ہماری تھی کل, یہی ہم نے بات کری تھی بچوں کے سامنے, ہے نا بھائی, اپنی اپنی عقل, ہر بچے میں اپنی عقل ہے. تو اگر وہ ہر بندہ اپنی عقل سے فیصلہ کرے گا تو پھر دین محمدی تو کوئی نہیں رہے گا, پھر اس کے بعد ہر بندے کا اپنا دین ہوگا. یہ ہے اس کی وجہ. ٹھیک ہے, چلیں, کلاس کا ٹائم ختم ہو گیا. آخر الدعوانا الحمدللہ رب العالمین. السلام علیکم و رحمۃ اللہ.